यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। सत्ता गठबन्धनका शीर्ष नेता बीच मन्त्री परिषदलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति। काठमाडौँको फोहोर जतिसक्दो छिटो उठाउन महानगरपालिकालाई प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन। बाढ़ी पहिरोमा परि दार्चुलामा 3 जनाको मृत्यु, 2 जना बेपत्ता। नेपालमा आज थप 2,295 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 16 जनाको मृत्यु, 1,808 जना संक्रमण मुक्त। र अफगानिस्तानको काबुल विमानस्थललाई लक्षित गरी लगातार रकेट आक्रमण। 5 वटा रकेटलाई आफ्नो क्षेत्रास्त्र प्रतिरक्षा प्रणालीले ध्वस्त पारेको अमेरिकी अधिकारीको भनाई। समाचार अब विस्तारमा। सत्ता गठबन्धनका नेताहरूबीच मन्त्री परिषदलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा समसामयिक राजनीतिक विषयको समीक्षा साथै गठबन्धनका शीर्ष नेताहरूले सरकार सञ्चालन सम्बन्धमा प्रधानमन्त्री देउवालाई सुझाव दिनुभएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो। महामन्त्री खड्काले छलफलका क्रममा उठेका सवालहरूका सम्बन्धमा सरकारमा सहभागी मन्त्रीहरू र शीर्ष नेताहरूसँग छलफल गरेर थप निर्णय हुने पनि बताउनुभयो। बैठकमा कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, नेता कृष्ण प्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा केन्द्रीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो छिटो काठमाडौँको फोहोर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकालाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री देउवाले आज महानगरपालिकाका प्रमुख विद्या सुन्दर साक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर तत्काल फोहोर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्री देउवाले त्यसमा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताउनुभयो। सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै प्रधानमन्त्री देउवाले काठमाडौँको फोहोर उठाउने व्यवस्था गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। सरकारले संघीय संसदको अधिवेशन आह्वानका लागि गृह कार्य शुरू गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अधिवेशन आह्वान गर्ने सन्दर्भमा सरकार र गठबन्धनमा रहेका राजनैतिक दलका प्रमुख सचेतक र सचेतकसँग आज परामर्श गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार 29 गते नयाँ सरकार गठन भएपछि अघिल्लो सरकारले गत जेठ 15 गते अध्यादेशबाट जारी गरेको बजेटलाई आवश्यक परिमार्जन गर्न सरकारले अधिवेशन आह्वान गर्न लागेको हो। संसदको अधिवेशन प्रारम्भ भएको 60 दिनभित्र अध्यादेश प्रतिस्थापन वा निष्क्रिय तुल्याउनु पर्ने संवैधानिक व्यवस्था छ। सर्वोच्च अदालतको आदेश अनुसार प्रधानमन्त्री देउवालाई विश्वासको मत परीक्षण गर्ने सन्दर्भमा साउन 3 गते आह्वान भएको अधिवेशन साउन 32 गते अन्त्य भएको थियो। अधिवेशन प्रारम्भ भएकै दिन अर्थमन्त्री जनार्दन शर्माले सदन समक्ष आर्थिक अध्यादेश, विनियोजित अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश पेश गर्नुभएको थियो। ती अध्यादेशबारे असोज 3 गतेभित्र छिनोफानो गर्नुपर्ने भएकाले संसदको अधिवेशन आह्वानका लागि गृह कार्य भएको हो। नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भूषालले विशेष गरी संसद अधिवेशन, बजेट र अध्यादेशलाई कसरी लैजाने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले अधिवेशनको मितिका सन्दर्भमा सरकारले निर्णय गर्ने हुँदा बजेट, अध्यादेश लगायतका विषयमा सामान्य परामर्श भए पनि कुनै निर्णय नभएको जानकारी दिनुभयो। नेकपा एमाले प्रदेशदेखि स्थानीय तहसम्मको मातहतका कमिटिमा 10 बुँदे प्रस्ताव कार्यान्वयन गर्नका लागि पार्टीका नेतालाई जिम्मेवारी प्रदान गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तर पार्टी निर्देशनमा प्रदेश, जिल्ला र सो मातहतका कमिटिमा 10 बुँदे प्रस्ताव कार्यान्वयनका लागि सहजीकरण गर्न 7 वटै प्रदेशमा पार्टीका नेतालाई जिम्मेवारी दिइएको जनाइएको छ। पार्टी अध्यक्ष ओलीले जारी गर्नुभएको निर्देशनमा पार्टीलाई एकताबद्ध बनाउँदै र जीवन्तता दिँदै 2075 जेठ 2 को अवस्थामा फर्काइएको यथार्थलाई ध्यान दिई कार्य गर्न निर्देशन दिइएको छ। आज देशभर 2295 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 11,892 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 1,902 जना तथा 4,341 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 393 जना गरी जम्मा 2,295 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 20 जिल्लामा 500 भन्दा बढ़ी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। गएको 24 घण्टामा 1,808 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। आज देशभर कोरोना संक्रमणबाट 16 जनाको मृत्यु भएको छ। देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा 35,874 जना सक्रिय संक्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सातवटै प्रदेशमा प्रसूति तथा स्त्रीरोग सम्बन्धी सेवा विस्तार गर्ने तयारी भइरहेको बताउनु भएको छ। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको 62 वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राज्यमन्त्री श्रेष्ठले सातै प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालिएको जानकारी दिनुभयो। उहाँले महिलामा स्वास्थ्य समस्या धेरै देखिने भएकाले प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवा पनि विस्तार गर्नुपर्ने बताउनुभयो। राज्यमन्त्री श्रेष्ठले कोरोना भाइरस विरूद्धको खोप सरकारको प्राथमिकता रहेको भन्दै 40 लाख मोडर्ना र 60 लाख फाइजर खोप ल्याउन पहल भइरहेको जानकारी दिनुभयो। नेपालमा 20% पहिलो मात्रा र 13% पूर्ण मात्राको खोप लगाइसकेका छन्। श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ। ज्ञानयोग कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना प्रवचन भजन कीर्तन गर्नका साथै रातभर जागराम बस्ने प्रचलन छ। अन्याय अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको 8 अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ। दार्चुलाका विभिन्न स्थानमा गएको बाढ़ी र पहिरोका कारण 3 जनाको मृत्यु भएको छ भने 2 जना बेपत्ता भएका छन्। गैराती आएको बाढ़ी पहिरोले घर पुरिँदा दुहु गाउँपालिका 1 बाँसपालिकाका नरसिंह महर र उनकी श्रीमती कौसा महरको मृत्यु भएको प्रहरले जनाएको छ। यस्तै दुहु गाउँपालिका 5 दुल्लामा बाढ़ीले मनुवा डडालको मृत्यु भएको छ। त्यस्तै वडा नम्बर 3 निजाङगाडमा बाढ़ीले 2 जना बेपत्ता भएका छन्। केही दिनदेखिको निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ़ेको छ। सप्तकोशी नदी क्षेत्रमा कटानको जोखिम भए पनि आत्तिने अवस्था नभएको सुनसरीका प्रमुख जिल्लाधिकारी उमेश कुमार ढकालले बताउनुभयो। सुनसरीको बराहा क्षेत्र नगरपालिकाको 6 र 9 नम्बर वडामा पर्ने श्रीलंका तथा गरैया टापुका केही क्षेत्रमा बाढ़ीले कटान शुरू गरे पनि त्यस क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरिएको प्रमुख ढकालले बताउनुभयो। कटान क्षेत्रमा 1200 परिवारको बसोबास रहेको छ। जुम्ला हुँदै मुगु राराताल जोड्ने छोटो मार्ग सड़क खण्ड अविरल वर्षाका कारण पहिरो जाँदा अवरूद्ध भएको छ। जुम्ला उर्थु पटमारा न्यूरीघाट बुलबुलु हुँदै मुगु जिल्ला जोड्ने सड़क पहिरोले अवरूद्ध हुँदा स्थानीय नागरिक संयोग साथै पर्यटकहरूले शास्ति भोग्नु परेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउने बताउनु भएको छ। बेपत्ता पारिएका पीड़ितको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले द्वन्दकालीन समस्या जतिसक्दो छिटो टुंग्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सांसद रामनारायण विणारीले व्यक्ति बेपत्ता पार्ने कार्य मानवता विरूद्धको अपराध भएको हुनाले त्यस्ता व्यक्तिको पहिचान गरी कार्यवाही गर्नुपर्ने र पीड़ितलाई न्याय दिने काममा ढिलाइ गर्न नहुने बताउनुभयो। सहभागीले आफ्नो बेपत्ता भएका व्यक्तिको अवस्था सार्वजनिक गर्नुपर्ने, आयोगले जतिसक्दो छिटो न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्ने माग गरेका थिए। सुदूरपश्चिम प्रदेशको धार्मिक एवं सांस्कृतिक चाड़ गौरा पर्वको मुख्य दिन आज धूमधामसँग मनाइँदैछ। बैतडीबाट संवाददाता लक्ष्मी दत्त पाण्डेको रिपोर्ट।
सुदूरपश्चिम प्रदेशको महान धार्मिक सांस्कृतिक चाड गौरा पर्व पञ्चमीका दिन भिजाएर राखेको मास, गहत, गहुँ, केराउ र गुराउस गरी पाँच प्रकारका बिउ बिजन मिश्रित पञ्च बिरुडा अष्टमीका दिन अर्थात् आज बाघ जस्तो बलियो हुनु, साल जस्तो चतुर हुनु, दुबो जस्तो मौलाउनु र काग जस्तो सन्देश भाग हुनु भन्ने आशीर्वाद सहित सबैलाई बाँडेपछि गौरा पर्व सम्पन्न भएको मानिन्छ। पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा मूलत गौरीको पूजा आराधना गरिने भएकाले यसको नाम गौरा पर्व रहन गएको हो। प्रतिष्ठित धामी समूह बैतडीका सचिव हरिप्रसाद जोशी,
गौरा घरमा गौरा सँगै मन्त्रद्वारा अभिषेक गरिएका दोबधाका भोलिपल्ट दुर्वाष्टमीका दिन गौरा महेश्वरको पूजा गरी अठेवाली पाडी नयाँ दोबधाको लगाउने चलन छ।
सदियौंदेखि प्रचलनमा रहेको गौरा पर्वको सांस्कृतिक, धार्मिक र सामाजिक महत्व रहेको बताउँछन् सिद्धनाथ उच्च माध्यमिक विद्यालय सिलङ्गा बैतडीका पूर्व प्राचार्य घनश्याम पन्त।
तिथिमिति नभए पनि यो सुरुदेखि जो हाम्रा पूर्वजहरू उत्तराखण्डबाट यहाँ आए त्यही संस्कृति छ, ती पर्वहरू यहाँ मनाउँदै आएका छन्।
यस पर्वमा महिला र पुरुषले अलग अलग जेउडा तथा ठाडो खेल खेली मनोरञ्जन आदान प्रदान गर्दछन्। नेपालको सुदूरपश्चिम प्रदेशका साथसाथै भारतको उत्तराखण्ड राज्य अन्तर्गतका पिथौरागढ, चम्पावत र उधमसिंह नगर जिल्लामा पनि बडो धुमधामका साथ गौरा पर्व मनाइने गरेको बताइन्छ। लक्ष्मीदत्त पाण्डे, रेडियो नेपाल, बैते।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। धादिङको गजुरी गाउँपालिका पाँचमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। स्याङ्जा पुतली बजार घर भएका विमल परियार र पोखरा घर भएका उमाकान्त बरालको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। एनसेल मोबाइलको तार बिजुलीको पोलमा जोड्न भर्याङ हाल्ने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो। 2072 सालको भूकम्पले क्षति पुर्याएको सिन्धुपाल्चोकको चौतारामा रहेको कृष्ण मन्दिरको अझै पुनर्निर्माण हुन सकेको छैन। भूकम्पपछि 94% निजी आवास, ध्वस्त भएका सबै सरकारी कार्यालय, विद्यालय पुनर्निर्माण भएर सञ्चालनमा आइसक्दा समेत सदरमुकाममा रहेको मन्दिर पुनर्निर्माण नहुँदा स्थानीयले चिन्ता व्यक्त गरेका छन्। सिन्धुपाल्चोकबाट संवाददाता जीवन श्रेष्ठको रिपोर्ट।
2072 साल वैशाख 12 गतेको भूकम्पबाट ध्वस्त सदरमुकाम चौतारा स्थित कृष्ण मन्दिर अझै पुनर्निर्माण हुन सकेको छैन। 1964 सालमा निर्माण भएको यो मन्दिर आर्थिक अभावकै कारण निर्माण हुन नसकेको स्थानीयहरूको भनाइ छ। स्थानीय संचार श्रेष्ठ।
पुरानो कला शैली र पेगोडा शैलीमा बन्नु पर्ने कारणले गर्दाखेरि आर्थिक पनि अलि धेरै चाहिने भएको कारणले गर्दाखेरि पनि मन्दिर बन्नलाई ढिलाइ सुस्ती नभएको हो कि?
भूकम्पले मन्दिरको संरचना ध्वस्त भएसँगै हरेकृष्ण जन्माष्टमीको दिनमा लाग्दै आएको जात्रा नै प्रभावित हुने भएपछि स्थानीय युवाहरूले चन्दा संकलन गरेरै भए पनि टहरको मन्दिर निर्माण गरी पूजा आजा र जात्रा सञ्चालन गर्दै आएको छ। स्थानीय राजेन्द्र भक्त प्रधान।
हरेक कृष्ण अष्टमीमा विभिन्न झाँकी, लाखे, नाच र सांस्कृतिक कार्यक्रम सहित यहाँ जात्रा हुँदै आएको थियो। भूकम्पले मन्दिर ध्वस्त पारेपछि पूजा आजा मात्र होइन चल्दै आएको जात्रा पनि संकटमा पर्ने भएपछि हामीले तत्काल टहरको मन्दिर बनाएर पूजा आजासँगै जात्रा पनि सञ्चालन गर्दै आएका छौँ।
2004 सालमा स्थापित जिल्लाकै पहिलो विद्यालय श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालय यसै मन्दिरको छिडीबाट शुरू भएको थियो। जिल्लाकै पहिलो ग्राम विकास पुस्तकालय पनि 2012 सालदेखि भूकम्पको दिनसम्म यसै मन्दिरको छिडीबाट सञ्चालन हुँदै आएको थियो। धार्मिक रूपमा मात्र होइन जिल्लाकै शैक्षिक जागरणको रूपमा पनि परिचित कृष्ण मन्दिर पुनर्निर्माणको लागि पुरातत्व विभागसँग छलफल अगाडि बढेको वडा अध्यक्ष नर्मन श्रेष्ठ बताउनुहुन्छ।
पुरातत्व विभागले यसलाई यो वर्ष विशेष प्राथमिकतामा राखेर मन्दिर निर्माण गर्ने क्रम थालनी गर्ने र सकेसम्म बढी बजेट विनियोजन गर्ने भन्ने कुरा उहाँहरूले हामीलाई भन्नुभएको छ र हामी पूर्ण आशा अपेक्षा लिएर बसेका छौँ।
6 वर्षको बीचमा निजी आवास पुनर्निर्माण 94% सम्पन्न भइसकेको छ। ध्वस्त भएको सम्पूर्ण सरकारी कार्यालय, विद्यालय र स्वास्थ्य चौकीसँगै 21 गुम्बा गुम्बा पनि पुनर्निर्माण भइसकेको तथ्याङ्क छ। तर भूकम्प गएको छ वर्ष कटिसक्दा पनि ऐतिहासिक पुरातात्विक विशेषता बोकेको कृष्ण मन्दिर अझै पुनर्निर्माण हुन नसक्नु दुःखद कुरा हो। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चोक।
वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको 86 वर्षको उमेरमा आज आफ्नै निवास काठमाडौँको कालिका स्थानमा निधन भएको छ। 6 दशकभन्दा बढी समय नेपाली साहित्य र प्रगतिशील चिन्तनमा सक्रिय साहित्यकार भट्टका काव्य, खण्डकाव्य, समालोचना, आत्मपरक निबन्ध लगायत 2.5 दर्जन भन्दा बढी कृतिहरू प्रकाशित छन्। भट्ट लामो समयदेखि अल्जाइमर रोगबाट पीड़ित हुनुहुन्थ्यो। 1993 सालमा जुम्ला जिल्लामा जन्मनु भएका भट्ट प्रगतिशील लेखक संघ र प्रगतिशील प्राध्यापक संघका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको काबुल विमानस्थललाई लक्षित गरी आज कैयौं रकेट आक्रमण भएका छन्। कम्तीमा 5 रकेटलाई आफ्नो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले ध्वस्त पारिदिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। रकेट आक्रमण कसले गरेको हो भन्ने बारे यकिन भई नसकेको र आक्रमणबाट कुनै मानवीय क्षति नभएको अमेरिकी अधिकारीहरूले जनाएका छन्। यसैबीच काबुल विमानस्थलमा अर्को आतंकवादी बम आक्रमणको प्रयासलाई आफूहरूले विफल तुल्याएको अमेरिकी सेनाले दावी गरेको छ। शंकास्पद आत्मघाती बम हमलाकारीलाई ड्रोन आक्रमणबाट मारिएको उनीहरूको भनाई छ। यद्यपि अमेरिकी सेनाको ड्रोन आक्रमणमा परि 9 सर्वसाधारण मारिएको अफगानी संचार माध्यमले जनाएका छन्। ड्रोन आक्रमणको क्षतिबारे अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरूले जनाएका छन्। संयुक्त राष्ट्रसंघीय आणविक निकायले उत्तर कोरियाले योङबोन आणविक रियाक्टर फेरि सञ्चालन गरेको बताएको छ। आणविक रियाक्टर केन्द्रबाट आणविक हतियार उत्पादनमा प्रयोग हुने प्लुटिनियम उत्पादन भइरहेको विश्वास गरिएको छ। राष्ट्रसंघीय निकाय इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सीलाई उत्तर कोरियाले सन् 2009 प्योङवाङबाट निष्कासन गरेपछि सो संस्थाले भूपग्रहको तस्वीरबाट उत्तर कोरियाले आणविक केन्द्रको निगरानी गरिरहेको छ। अमेरिकाको लुजियाना राज्यमा आएको शक्तिशाली आइडा आदिले न्यू ओर्लियन्स राज्यमा विद्युत आपूर्ति बन्द हुँदा जनजीवन प्रभावित बनेको छ। 240 किलोमिटर प्रति घण्टाको वेगमा रहेको आदिले ढालेको रूखले किचेर ब्याटोन रग क्षेत्रमा एकजनाको ज्यान गएको छ। सन् 2005 आएको क्याटरियन आदिपछि बाढ़ी रोक्न बनाइएका संरचनाहरूले यो आदिमा कसरी काम गर्छ हेर्न बाँकी रहेको अधिकारीहरूले बताएका छन्। क्याटरिना आदिले 1800 ज्यान लिएको थियो। राष्ट्रपति जो बाइडेनले आइडा आदि तटीय क्षेत्र वरपर व्यापक विनाशकारी हुन सक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह गर्नुभएको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको साउन महिनामा नेपालले कुल 102 देशमध्ये 14 देशसँगको व्यापारमा नाफा कमाएको छ। नेपालले साउन महिनामा कुल 20,76,51,00,000 रुपियाँको सामान निर्यात गरेकोमा 14 देशसँगको व्यापारबाट 15,95,00,000,000 रुपियाँ कमाएको हो। चालू आर्थिक वर्षको साउन महिनामा नेपालले 150,73,00,000,000,000 सामान आयात गर्दा 20,00,00,000,000 बराबरको सामान मात्र निर्यात गरेको छ। तथ्याङ्क अनुसार पहिलो महिना नेपालको व्यापार घाटा भने 130,00,00,000,000 पुगेको देखिएको छ। COVID-19 महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको आमदानी घटेको छ। मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणले महामारी अवधिका 2 आर्थिक वर्षमा आमदानी घटेको जनाएको छ। महामारीका कारण आर्थिक वर्ष 2076-77 प्रक्षेपित आमदानीमा 43% र 2077-78 72% आमदानी न्यून हुन पुगेको प्राधिकरणले सार्वजनिक गरेको प्रगति विवरणले देखाएको छ। नेपाल उद्योग परिसंघले नेपालमा उत्पादन भएका वस्तुहरूको निकासीका लागि उत्पत्तिको प्रमाण पत्रलाई थप व्यवस्थित गर्न समिति गठन गरेको छ। परिसंघका राष्ट्रिय परिषद सदस्य अमित मोर संयोजक रहेको सो समितिले उत्पत्तिको प्रमाण पत्र जारी गर्ने सम्बन्धी कार्यविधिको व्यवस्था अनुसार वस्तुहरूको उत्पत्तिको प्रमाण पत्र व्यवस्थित गर्नेछ। तनहुँको रिसिङ गाउँपालिका 1 मा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजन सबैजनाको कामप्रति चासो व्यक्त हुन थालेको छ। तनहुँ क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य केदार सिग्देलले आयोजनाको काममा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै आयोजनाको काम समयमा नै सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिन आग्रह गर्नु भएको छ। प्रदेश दुई सरकारले प्रदेशका सम्पूर्ण रेडियोहरूलाई एक महिनाभित्र सौर्य ऊर्जा प्रणालीमा जोड्ने भएको छ। प्रदेश दुईमा सञ्चालित रेडियोहरूको विद्युत बापतको लागत सहज बनाउन सौर्य ऊर्जा प्रणालीमा जोड्न लागि प्रदेश सरकारले जनाएको छ। एक महिनाभित्र सौर्य ऊर्जा प्रणालीमा जोड्न सम्बन्धित रेडियोको 25%, प्रदेश सरकारको 25% र संघीय सरकारको 50% लागत रहने प्रदेश दुईका खानेपानी तथा ऊर्जा मन्त्री ओम प्रकाश शर्माले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेलकुद समाचार।
नेपाली राष्ट्रिय फुटबल टीमसँग दुईवटा मैत्रीपूर्ण खेलका लागि भारतीय टीम काठमाडौँ आइपुगेको छ। भदौ 17 र 20 गते हुने प्रतियोगिताका लागि भारतीय टीम काठमाडौँ आइपुगेको हो। भारतीय फुटबल टीमलाई अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष सितीश प्राजुलीले स्वागत गर्नुभएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै भारतीय टीमका कप्तान सुनील छेत्रीले नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि आफू उत्साहित भएको बताएका थिए। उनले नेपाल पनि भारतका लागि कडा प्रतिद्वन्दी भएकाले आफूहरूले कमजोर नआग्ने उल्लेख गरे। यसै गरी भारतीय टीममा युवा खेलाड़ीहरूको बाहुल्यता रहेको संकेत गर्दै कप्तान छेत्रीले मैत्रीपूर्ण खेल आयोजना गरेकोमा अखिल नेपाल फुटबल संघ एन्फा र नेपाल सरकारलाई धन्यवाद पनि दिएका थिए। नेपालसँगको खेलका लागि मुख्य प्रशिक्षक इगोर स्टिम्याकले 25 सदस्यीय टीम घोषणा गरेका थिए। भारतीय टीम राजधानीको सुल्टी होटलमा बसेको छ। खेलाड़ीहरूको सोमबार नै पीसीआर परीक्षण गरिनेछ भने रिपोर्ट नेगेटिभ आएमा मंगलबारदेखि अभ्यास शुरू गर्नेछ। भारतीय टीमले आर्मी एफएफ वा एन्फा मैदान सात दोबाटो मध्ये एक ठाउँमा अभ्यास गर्ने जनाएको छ। नेपाल र भारत बीचको दुई मैत्रीपूर्ण फुटबल खेलको किक अफ समय तय भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल र भारत बीचको दुवै खेल अपराह्न 5:30 शुरू हुने जनाएको छ। त्रिपुरेश स्थित दशरथ रंगशालामा हुने नेपाल र भारत बीचको खेल भदौ 17 र 20 गते हुनेछ। मालदिवसमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। साफ च्याम्पियनसिप असोज 15-30 गतेसम्म आयोजना हुनेछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम्ब। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने भोलि गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27.8 डिग्री सेल्सियस, न्यूनतम 19.7 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। काठमाडौँको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 19.2 डिग्री सेल्सियस, वर्षा 7.8 मिलिमिटर। पोखराको अधिकतम 25.8 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 64.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 25 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 29.7 मिलिमिटर। र दिपायलको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 23.4 डिग्री सेल्सियस, वर्षा 15.3 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सत्ता गठबन्धनका शीर्ष नेताबीच मन्त्री परिषदलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति। काठमाडौँको फोहोर जतिसक्दो छिटो उठाउन महानगरपालिकालाई प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन। बाढ़ी पहिरोमा परि दार्चुलामा 3 जनाको मृत्यु, 2 जना बेपत्ता। नेपालमा आज थप 2,295 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 16 जनाको मृत्यु, 1,808 जना संक्रमण मुक्त। र अफगानिस्तानको काबुल विमानस्थललाई लक्षित गरी लगातार रकेट आक्रमण। 5 रकेटलाई आफ्नो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले ध्वस्त पारेको अमेरिकी अधिकारीको भनाई। साँझ 7 बजेको समाचार यही सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।